محبت وہ نہیں ہے, تو وہ کیا وہ کسی مغالطے میں ہے, وہ یہ لفظ کہہ کے پروپیگنڈا کرنا چاہ رہے ہیں کہ لوگ محبت کرتے ہیں, حالانکہ ان کو بھی پتا ہے کہ آرمی کو کریٹیسائز کیا جا رہا ہے کہ آرمی ناٹ آرمی دوز ہو آر ریسپانسبل فار سم آف دا جرنلز, اینڈ وائی ڈونٹ دے برنگ دوز جرنلز آؤٹ اور ان کو سزا دے کے ثابت کرنا نہیں چاہتے کہ یہ لوگ ملک کے ساتھ ہیں.
اچھا یہ جو بات ہے نا کہ پاکستان کے عوام لوگ فوج سے محبت کرتے ہیں, اس میں کوئی شک نہیں ہے کہ پاکستان کے عوام فوج سے محبت کرتے ہیں, لیکن فوج سے محبت کا مطلب یہ نہیں ہے کہ وہ جو ڈی جی آئی ایس آئی ہیں یا ان کے ڈی جی سی ہیں یا ان کے کوئی دو چار چھ افسران ہیں جو یہ غلط کام کرا رہے ہیں, جنہوں نے ارشد شریف کے قتل کے معاملے میں وہاں تحقیقات نہیں کی یا تحقیقات رکوائی ہیں یا کہیں بھی کسی بھی مرحلے پہ کوئی نہ کوئی ان پہ انگلی اٹھ رہی ہے, وہ لوگ سامنے آ کے کیوں نہیں فیس کر رہے سارے اپنے الزامات کو. ارشد شریف شہید کی والدہ اگر اپلیکیشن دیتی ہیں اور اس اپلیکیشن میں نامینیٹ کرتی ہیں کہ فلاں فلاں جنرل, جس میں انہوں نے ایکس آرمی چیف قمر جاوید باجوہ, موجودہ ڈی جی آئی ایس آئی جنرل ندیم انجم اور موجودہ ڈی جی سی میجر جنرل فیصل نصیر کا نام لکھا ہے, اب وہ اپلیکیشن سپریم کورٹ میں کیوں دب کے فائلوں میں دبی ہوئی ہے, کیوں نہیں اس کو اوپن کیا جاتا, کیوں نہیں یہ لوگ آ کے سامنا کرتے اور کیوں نہیں اپنے آپ کو کلین کر کے باہر نکالتے, پھر لوگ ان سے بھی محبت شروع کر دیں گے. لیکن دوسری طرف آ جائیں, اگر 9 مئی کا واقعہ ہوا عمران خان پہ, جو جس طرح امام عمران خان کو وہاں ہائی کورٹ پہ حملہ کر کے عمران خان کو ابڈکشن کا کیس بنا ہوا ہے, وہ ابڈکشن کی اپلیکیشن باقاعدہ سپریم کورٹ میں پڑی ہوئی ہے, اس کیس کو نہیں اوپن کیا جا رہا. سپریم کورٹ نے اس وقت کہہ دیا تھا کہ عمران خان کی گرفتاری غلط ہوئی تھی, جب عمران خان کی گرفتاری غلط ہوئی تھی تو اس غصے میں آ کے جو لوگوں نے جذبات میں آ کے جو کچھ کیا اس میں آپ انہیں کیوں نہیں معاف کرتے, جب یہ ثابت ہو گیا کہ وہ گرفتاری غلط ہوئی تھی تو غصہ جائز ہو گیا نا ان کا. ہاں اس غصے کا دروازے تک کور کمانڈر اس کے دروازے تک جانا جائز ہو گیا, دروازے کے اندر پھر بھی جانے کی انہیں اجازت نہیں ہونی چاہیے تھی. جو لوگ اندر گئے آپ نے پکڑ لیے, 100 200 300 کتنے بندے تھے وہ فوٹیج میں نظر آ رہے ہیں, بندے کاؤنٹ کر سکتے ہیں, اس سے زیادہ بندے نہیں تھے, ان بندوں کو قانون کے مطابق 1 سال کی سزا بنتی ہے, 10 سال کی بنتی ہے, جو بھی بنتی ہے سزا دیں, کیس کلوز کریں, قوم کو آگے بڑھنے دیں. آپ نے اسپیشل انویسٹمنٹ فیسلٹیشن کونسل بنائی ہوئی ہے, آپ نے اور اتنی چیزیں بنائی ہوئی ہیں, آپ انویسٹمنٹ سیکھ کر رہے ہیں کہ جی لوگ آئیں گے اربوں ڈالر یہاں لگائیں گے, کیسے لگائیں گے, نہیں لگا سکتے لوگ. اور جب آپ ماحول انسرٹینٹی اسی طرح برقرار رکھیں گے پورے ملک میں تو پھر تو آپ اچیو نہیں کر سکیں گے اپنے ٹارگیٹ, پھر آپ گو مگو میں صرف اپنی قوم کو ہی نہیں رکھنا چاہتے, آپ فارن انویسٹر کو بھی آپ نے گو مگو میں رکھا ہوا ہے, آئی ایم ایف کو بھی آپ نے گو مگو میں رکھا ہوا ہے. اب 2 ہفتے بعد آئی ایم ایف جب آئے گا اسلام آباد تو کیا آپ سمجھتے ہیں کہ آئی ایم ایف والے آرام سے سکون سے ان کی بات سن سکیں گے؟ آئی ڈونٹ تھنک سو. جب باہر یہ لاہور ہائی کورٹ کے مظاہرے ہو رہے ہوں گے, سپریم کورٹ بار ایسوسیشن کے مظاہرے ہو رہے ہوں گے, تو آئی ایم ایف والے کہاں بیٹھ کے مذاکرات کریں گے؟ اسی اسلام آباد میں, اسی آر بلاک میں بیٹھ کے انہوں نے مذاکرات کرنے ہیں یا سرینا میں انہوں نے ٹھہرنا ہے؟ پہلے جب آئے تھے تو یہاں 23 مارچ کی پریڈ کی وہ تیاریاں ہو رہی تھیں اور اس پہ انہوں نے اعتراض کر دیا تھا کہ آپ اتنا ہزاروں لاکھوں لیٹر جو ہے وہ پیٹرول خرچ کر رہے ہیں صرف 23 مارچ کی اس پریڈ کی تیاری میں, اب وہ کہیں گے کہ یہ آپ کی سڑکوں پہ ہر وقت لوگ کیوں آئے ہوئے ہوتے ہیں اور کن وجہ سے آئے ہوتے ہیں, جب ان کو وجوہات پتہ چلیں گی کہ یہ بہت چھوٹے چھوٹے انا کے مسائل ہیں ان کے, چھوٹی چھوٹی ایڈمنسٹریٹو مس مینجمنٹس ہیں جس کی وجہ سے پورے پنجاب بھر کے وہ کلا سڑکوں پہ آ گئے ہیں. اور پھر تیسری طرف آپ کو پتا ہے امریکن امبیسڈر ملے ہیں پی ٹی آئی کے ڈیلیگیشن کو, اور امریکن امبیسڈر پی ٹی آئی کے ڈیلیگیشن کو جو ملے ہیں وہ ویسے نہیں ملے, فارن آفس کی باقاعدہ پرمیشن سے ملے ہیں. فارن آفس پی ٹی آئی سے جب انہوں نے اپروچ کیا تو انہوں نے کہا آپ فارن آفس سے رابطہ کریں, فارن آفس یہ میٹنگ ارینج کرے گا, اور فارن آفس نے میٹنگ ارینج کی. اب اگر فارن آفس کی پرمیشن اجازت اور اس فیسلٹیشن سے پی ٹی آئی کے ڈیلیگیشن کو مل رہا ہے امریکن امبیسڈر ڈونلڈ بلوم, تو اس میٹنگ میں کیا عمر ایوب نے, اسد قیصر نے, رؤف حسن نے, انہوں نے کوئی ذاتی ان سے گپ شپ کی ہوگی؟ کیا موسم کا حال پوچھا ہوگا؟ نہیں, انہوں نے پورے واقعات بتائے ہوں گے پچھلے رجیم چینج سے لے کر آج تک کے جو واقعات ہوں گے, اس سائفر جس دن وہ سائفر اسد مجید کا چلا تھا اس دن سے لے کر آج تک, جہاں جہاں جس جس مرحلے پہ امریکہ کی انوالومنٹ کی, ان ساری چیزوں کو ایک ایک آگے انہوں نے امریکن امبیسڈر ڈونلڈ بلوم کے آگے رکھی ہوں گی. اور ڈونلڈ بلوم جب میٹنگ کر کے باہر نکلا تو آگے میڈیا والوں نے اس سے کوشچن کرنے شروع کیے, اس نے کسی ایک سوال کا بھی جواب نہیں دیا, کیونکہ وہ اس کے چہرے سے لگ رہا تھا کہ وہ شدید پریشان ہو کے نکلا ہے, کیونکہ جو فیکٹس اس کے سامنے رکھے گئے ہیں شاید اس سے پہلے اسے گورنمنٹ آف پاکستان کی طرف والی سٹوری مل رہی تھی, دوسری طرف کی سٹوری فرسٹ ٹائم امریکن امبیسڈر کو ملی ہے, فرسٹ ہینڈ انفارمیشن ملی ہے سیکرٹری جنرل پاکستان تحریک انصاف کی طرف سے, سیکرٹری انفارمیشن پاکستان تحریک انصاف کی طرف سے اور ان کے پارلیمانی لیڈران کی طرف سے. اب وہ جب اپنا سائفر تیار کر کے امریکن گورنمنٹ کو رپورٹ بھیجے گا तो अमेरिकन गवर्नमेंट भी ऑब्वियसली, स्पेशली यहां भी आपको पता है डोनाल्ड ट्रंप को जिस तरह के हालात हैं अमेरिका में, डोनाल्ड ट्रंप को रोकना आइंदा इलेक्शन में, अब जो अक्टूबर नवंबर में उनके इलेक्शन होने हैं, बहुत मुश्किल है। तो अब यहां से भी ठंडी हवाएं इमरान खान के हक में जब चलना शुरू होंगी, तो मुझे नहीं समझ आती कि IMF जो है वो इसहाक डार साहब की बात सुनेगा या मोहम्मद औरंगजेब की बात सुनेगा। तो इन्हें अल्टीमेटली, और ये जो आखिरी अभी जो एयरफोर्स रिसालपुर अकेडमी की पासिंग आउट हुई थी, और उसमें हमारे आर्मी चीफ साहब आसिम मुनीर साहब ने जो तकरीर की थी PTI के खिलाफ इंतहाई जज्बाती किस्म की, मैंने तो उस दिन भी कहा था, शायद आपके प्रोग्राम में कहा था, कि ये आखिरी उनकी कोशिश है। जब वो समझते हैं कि मैं बिल्कुल तन्हा हो गया हूं, तन्हा इस सेंस में हो गए हैं कि पॉलिटिकली भी उनको उस तरह की कवरेज शहबाज शरीफ साहब और शहबाज शरीफ साहब की PDM2 नहीं दे पा रही, आर्मी को डिफेंड नहीं कर पा रही, जब पॉलिटिकली और स्पेशली जब मियां नवाज शरीफ साहब अपने भाई के साथ उस तरह कंधा मिला के नहीं खड़े, क्योंकि उनको बार बार सुबह दोपहर शाम ये उनके जहन में ख्याल आता है, वो सेकंड थॉट उनको आता है कि मुझे क्यों निकाला वाला मेरा बयानिया बड़ा जबरदस्त था, मुझे वापस उस बयानिए पे जाना चाहिए। और फिर मशाद हुसैन सैयद साहब जैसे मुस्लिम लीग नून के अंदर बैठे हुए लोग जब बताते हैं कि इमरान खान राइट है, मियां साहब आप रॉन्ग हैं, तो फिर मियां साहब के भी हौसले पस्त होते हैं, मियां साहब पहले ही शहबाज शरीफ के साथ उस तरह नहीं खड़े, वो मजीद दो कदम पीछे हो जाते हैं। इसलिए आर्मी चीफ साहब को ये नजर आता है कि पॉलिटिकली मैं तन्हा हूं। कोर्ट्स की तरफ जहां बात जाती है, वहां काजी फायज ईसा साहब ने लाइव कवरेज करा के 2-3 केसेस की अपने आप को एक्सपोज कर दिया है, और काजी फायज ईसा साहब के अजायम से PTI वाले ही नहीं तंग, बल्कि इस वक्त जो सुप्रीम कोर्ट के जज साहबान हैं, वहां अंदर की खबरें ये हैं कि उनमें से अक्सरियत ये चाहती है कि काजी साहब का टेन्योर किसी तरह करके, अल्लाह खैर करे, ये ओवर हो जाए और उसके बाद हम कोई सुकून की सांस लें। जब तक काजी साहब हैं कुछ समझ नहीं आती, ये सुबह बेंच बनाते हैं, शाम को तोड़ देते हैं, अगले दिन कहीं और से प्रेशर आ जाता है, उधर से कहीं और प्रेशर आ जाता है। और इस्लामाबाद हाई कोर्ट के 6 जजेस का जो लेटर था, उस लेटर पे जिस तरह उन्होंने स्टैंड लिया, हालांकि आपको याद होगा जो ही उन्होंने लेटर लिखा तो उन जजेस पे एक उनके खिलाफ एक कंपेन शुरू की गई, और उस कंपेन का भी जस्टिस बाबर सत्तार ने, जस्टिस मोहसिन अख्तर कियानी ने, जस्टिस तारिक महमूद जहांगीरी ने स्टैंड लिया, डिफेंड किया, और अब पाकिस्तान भर के हाई कोर्ट के जो जज साहबान हैं वो उनके साथ खड़े हैं। वहां भी काजी साहब अपने आप को तनाव महसूस कर रहे हैं। जब काजी साहब तनाव महसूस कर रहे हैं तो इसका मतलब है अदलिया की सपोर्ट हट गई ना, और अब जिस तरह जस्टिस अतर मिनल्ला और मंसूर अली शाह साहब ने सख्ती से कहा है कि ISI की मुदाखलत कबूल नहीं, तो अब वो मुदाखलत रुक गई है। हमारी मिलिट्री एस्टैब्लिशमेंट किस बर्ते पे नाचती थी, ISI के, ISI और मिलिट्री इंटेलिजेंस के जोर पे ही वो नाचते थे ना। अब जब ISI को मफलूज कर दिया गया है प्रैक्टिकली अदलिया की तरफ से, और दूसरी तरफ पब्लिक भी इमरान खान के साथ खड़ी है, तो हमारे आर्मी चीफ साहब अपने आप को तन्हा महसूस कर रहे हैं। और जब बंदा कोई तन्हा महसूस करता है तो फिर वो गुस्से में इस तरह की तकरीर करता है, जिस तरह PAF की पासिंग आउट परेड में उन्होंने प्रेस कॉन्फ्रेंस की, और अगले रोज DGISPR ने जो प्रेस कॉन्फ्रेंस की, ये उनकी आखिरी जो जब अपना चिराग बुझने पे जाता है तो जो आखिरी उसकी फड़फड़ाहट होती है, ये वो आखिरी फड़फड़ाहट है। और मेरे ख्याल में अगर इमरान खान जिस तरह डट के खड़ा है, पब्लिक उसके पीछे खड़ी है, और ये जज साहबान भी अपने मौकफ पर खड़े रहे कि अब हमने किसी किस्म की ISI की, MI की, IB की किसी की मुदाखलत कबूल नहीं करनी, तो यकीन माने अल्टीमेटली इस सारे जो एक इस वक्त गुमसान की जंग चारों तरफ लगी हुई है, इसमें से अल्टीमेटली पाकिस्तान के अवाम के हक में कुछ ना कुछ बेहतर जरूर निकलेगा, और यही तरीका है कौमों के आगे बढ़ने का। वक्ती मुश्किलात होती हैं, इस वक्त हमें नजर आ रहा है कि अंधेरा है, लेकिन नहीं, जब अंधेरा गहरा होता है तो उसके बाद फिर सहर भी फूटती है और सुबह भी होती है इंशाल्लाह।
बहुत शुक्रिया, आपका अपना तजुर्बा है, मगर मैं आपको यकीन दिलाती हूं कि हमारे यहां रिवाज है कि दाएं तरफ का दिखा के बाएं तरफ पे शॉट फेंकना। आई डोंट नो आपने इतनी बड़ी बयान कैसे दे दिया कि ISI की और उनकी मुदाखलत। सर, हमारे पॉलिटिशियंस कभी चाहेंगे ही नहीं, दे विल ऑलवेज वॉन्ट, हर पार्टी अपने मफाद के लिए दो पार्टियां इकट्ठी हुई हैं, मगर दे ऑलवेज गो बैक। आज तो PTI ने भी ये कहा है कि हम उनसे डायलॉग करेंगे जो हमारे मुखालिफ हैं। कल को यही डायलॉग आपकी मुस्लिम लीग नून बोलेगी, यही डायलॉग आपकी पीपल्स पार्टी बोलेगी। तो आज जैसा आपने कहा, और आप जजेस की जहां बात करते हैं, आप देखिए कि अल्टीमेटली फैसले वही होंगे जो वो लोग चाहते हैं। बहरहाल ये आपका तज्जिया है, इंशाल्लाह वी विल रिप्ले इट। एनीथिंग एल्स वट यू वुड, अभी एक मैसेज आया है कि 15 करोड़ रुपीज जस्ट रेनोवेशन ऑफ प्राइम मिनिस्टर हाउस, ये समा टीवी की आज की खबर है, हमारे 1146 ने ये सवाल पूछा है।
और चीफ मिनिस्टर पंजाब की तो रेनोवेशन की पहले खबर आप सुन चुके हैं। असल बात यह है कि इस तरह की ये खबरें, इस तरह की चीजें इंतहाई अफसोसनाक इस सूरत में है कि अभी हफ्ते डेढ़ बाद IMF का डेलीगेशन इस्लामाबाद पहुंचना है, تو وہ جب دیکھیں گے کہ ایک طرف آپ نے کشکول ہاتھ میں لیا ہوا ہے اور دوسری طرف آپ کی عیاشیاں ختم ہونے پہ نہیں جا رہی ہیں، آپ اپنی گاڑی کے ٹائر چینج کرنے کے لیے 2,73,00,000 روپیہ خرچ کر دیتے ہیں اور آپ 3 ارب روپے کا ہیلی کاپٹر کہتے ہیں، ایک ہیلی کاپٹر پہلے موجود ہے آپ کہتے ہیں ایک اور خریدنا ہے، اور بعد میں آپ یہ بیان دیتے ہیں کہ اسے ایئر ایمبولینس کے طور پر یوز کیا جائے گا، کیا آپ کے پاس اتنے فالتو پیسے ہیں؟ جب آپ کے پاس نہیں ہیں لوگوں کو دینے کے لیے اور لوگوں کو ریلیف دینے کے لیے، تو پھر آپ یہ اس طرح کے اللوں تللوں پہ کروڑوں اربوں روپے خرچ کیوں کر رہے ہیں؟ اس کا جواب آئی ایم ایف والے ہی پوچھیں گے تو نہیں دیں گے، میرے اور آپ کے سوال پوچھنے سے شاید ہمیں وہ جواب دینے کے لیے نہ تیار ہوں مریم صاحبہ نہ شہباز شریف صاحب.
جب میں آئی کیلکولیشن کر رہی تھی ابھی جب آپ نے کہا اور ظاہر ہے ٹائرز پہ 2 کروڑ یا 4 کروڑ مانگا تھا، آپ کا صحیح نمبرز ہوں گے، مرسیڈیز کا فائنسٹ آف دا فائنسٹ مرسیڈیز کا جو ٹائر ہے وہ 4,500 ڈالر کا ملتا ہے کینیڈین میں، ٹھیک ہے، آپ رم بھی چینج کر لیں 7,000-8,000 ڈالر پر ٹائر آپ کو کاسٹ کرے گا، 4 ٹائر ہے تو 37,000 ڈالر آپ لگا لیں، تو 30,000 ڈالر 1 کروڑ تو نہیں، یہ تو 1 کروڑ بھی نہیں بنتا،
اس کا انٹیریئر بھی انہوں نے چینج کروانا تھا، صرف ٹائر نہیں تھے،
نئی گڈی لے رہے ہیں، دیکھیں نئی مرسیڈیز آپ کو 6 لاکھ کی مل جاتی ہے اچھی سے اچھی، وہ بھی سپورٹس میں، مگر میرا خیال ہے ان لوگوں کی وہ ہوتی ہے بلٹ پروف ہوتی ہے، یا دیٹ از دا ریزن اینی تھنگ ایلس وچ یو ووڈ لائک ٹو ایڈ؟
ابھی یہ تو چلیں، یہ تو فیڈرل گورنمنٹ ہے نا، فیڈرل گورنمنٹ سے پیسے لے کے کھانے والے اور فیڈرل گورنمنٹ کی فنڈنگ سے عیاشی کرنے والے آزاد کشمیر کے پرائم منسٹر چودھری انوار الحق صاحب نے اگلے روز ایک سمری بھیجی اسلام آباد کہ انہیں 20 کروڑ روپیہ چاہیے، انہوں نے نئی مرسیڈیز لینی ہے، اپنی گاڑی کے لیے انہوں نے 20 کروڑ طلب کر لیے اور وہ پکڑے گئے اسلام آباد، کسی کی نظر میں آ گئے اور اب وہ اس کی وضاحتیں دے رہے ہیں، لیکن جو آزاد کشمیر جو 4 صوبوں کے بعد آزاد کشمیر کی باری آتی ہے اور اس کے بعد گلگت بلتستان کی باری آتی ہے، وہ بھی 20-20 کروڑ کی گاڑی مانگ رہے ہیں، آبویسلی انہیں لگ رہا ہے کہ اسلام آباد میں اب ہماری مرضی کی حکومت ہے، اور آپ کو پتا نہیں یہ چودھری انوار الحق وہی ہیں جو پی ٹی آئی کے نام پہ ٹکٹ ووٹ لیے تھے، انہوں نے جیتے تھے اور اس کے بعد جب PDM-1 کی گورنمنٹ آئی تھی تو یہ سارے منحرف ہو گئے تھے عمران خان سے اور انہوں نے وہاں اپنی حکومت بنا لی تھی، تو یہ وہ فارم 40 وہ جو اپنا راجا ریاض صاحب تھے جن کو لوٹا کہتے تھے، کہیں نہیں کہنا چاہیے لیکن منحرف اراکین کہہ رہے ہیں، آپ منحرف اراکین کہہ لیں، راجا ریاض صاحب جیسے منحرف جو اراکین تھے یہ ان سے بلانگ کرتے تھے یہ چودھری انوار الحق صاحب، اور وہاں ابھی تک حکومت ان کی ہے اور وہ 20 کروڑ کی گاڑی مانگ رہے ہیں، تو باقیوں کو تو چھوڑیں آپ فیڈرل یا پنجاب.
یہاں مجھے ایک سوال آیا ابھی، میں حالانکہ میں آپ کا ویو لے لیا تھا، کاکڑ صاحب پی ڈی ایم میں بڑا ان کی زبان بولتے تھے، بڑی کمال کی بات چیت کرتے ہیں، مگر سنا ہے کہ کاکڑ صاحب نے، آئی پرسنلی میں خدا کی قسم سنی سنائی بات نہیں کری، آئی پرسنلی نو دا پرسن، اور اس گفتگو میں کہا تھا کہ کاکڑ صاحب کی جب ان سے بات ہوئی تو وہ کہنے لگے میں ان کا نام نہیں لوں گی، میں نے آپ کا تھوڑے سے پیسے دینے ہیں انشاءاللہ، اب میں آؤں گا تو میں دے دوں گا، یہ میرا خیال ہے انگلینڈ میں اس زمانے میں رہا کرتے ہوتے تھے. میں کوئی سنی سنائی بات نہیں کر رہی، ڈائریکٹ بات کر رہی ہوں آپ سے جس کے پاس یہ جا کے رہے تھے. انہوں نے ایک بہت بڑی تڑی لگا دی ہے اور ظاہر ہے ہی ہیز آل دی اندر کی باتیں اور راز ان کے پاس ہیں، کیونکہ PDM-1 میں پرائم منسٹر وہی تھے، انہوں نے بھی تڑی لگائی ہے کہ بھائی ان کو کیا یہ گندم کے اسکینڈل کی دھمکی تھی یا کوئی اور تھی کہ فارم 47 بتا دیں گے کہ بھائی تمہاری اوقات کیا ہے جو لوگ اس وقت حکومت کر رہے ہیں.
وہ فارم ہوا یہ تھا کہ حنیف عباسی صاحب جو مسلم لیگ نون کے فارم 47 کے ذریعے پنڈی سے جیتے ہوئے ہیں، پنڈی میں ان کے جیتنے کے 0% چانسز تھے، بالکل وہ نہیں جیت سکتے تھے، وہ فارم 47 کے نتیجے میں جیتے ہیں، وہ اسلام آباد میں کسی ٹیلیویژن پروگرام میں بیٹھے ہوئے تھے اور وہاں انہوں نے الزام لگایا کہ گندم اسکینڈل کا اصل ذمہ دار انوار الحق کاکڑ ہے. اب وہ پروگرام کرنے کے بعد اگلے روز یا اسی روز میریٹ ہوٹل اسلام آباد رات کے ڈنر پہ گئے تو وہاں نادیا کیفے شاپ جہاں سارے لوگ بیٹھ کے کھانا کھا رہے ہوتے ہیں، وہاں انوار اللہ کاکڑ صاحب اپنے کسی دوست کے ساتھ بیٹھ کے ڈنر کر رہے تھے. حنیف عباسی صاحب جب انٹر ہوئے تو انہیں دیکھتے ہی حنیف عباسی کو انوار اللہ کاکڑ نے کہا کہ اچھا اب تم نے مجھ پر الزام لگانا شروع کر دیا ہے، اب تم نے مجھے گندم اسکینڈل میں ملوث کر لیا ہے، اب تم مجھے اریسٹ کروانا چاہتے ہو، آپ مجھے اریسٹ کرواؤ گے، آپ لوگ مجھے اریسٹ کرواؤ گے. اب یہ غصے میں جب انہوں نے کہا تو حنیف عباسی صاحب نے کہا کہ حضور آپ میں قسم قرآن کی قسم اٹھا کے کہتا ہوں کہ آپ ملوث ہو، آپ نے مال بنایا ہے گندم اسکینڈل میں. اس پہ اپنا انوار اللہ کاکڑ صاحب نے یہ نہیں کہا کہ میں تم چلو کس عدالت میں جانا ہے یا مسجد میں جانا ہے یا کہاں جانا ہے، تم قسم اٹھاؤ اور میں اپنی قسم اٹھاتا ہوں، یا میں اپنی وضاحت دیتا ہوں، یا کورٹ میں چلتے ہیں اس بات کا فیصلہ کر لیتے ہیں کہ میں نے پیسے بنائے ہیں یا نہیں بنائے. انہوں نے اس کا جواب نہیں دیا. اپنے آپ کو ریسکیو کرنے کے لیے ان کے پاس ایک جواب تھا، انہوں نے کہا مجھ سے منہ نہ کھلواؤ، اگر میں نے فارم 47 کے حوالے سے منہ کھول لیا تو آپ لوگ منہ چھپاتے پھرو گے.
کیا
اب سٹنگ پرائم منسٹر کہہ رہا ہے، جس کے انڈر اس وقت سارا پاکستان کا پورا پاکستان ان کے انڈر تھا، الیکشن کمیشن آف پاکستان بھی، پاکستان کی تمام عدالتیں بھی، پاکستان کی تمام انتظامیہ بھی، اور آپ کو یاد ہوگا کہ آر او اس وقت انتظامیہ سے لیے گئے تھے. تو آبویسلی اگر ان انتظامیہ کا چیف ایگزیکٹو آف پاکستان کہہ رہا ہے کہ فارم 47 سے جیتے ہوئے یہ لوگ ہیں اور یہ گورنمنٹ فارم 47 والی گورنمنٹ ہے، تو اس الیکشن کی جو حقیقت ہے وہ تو اسی ان کی اسٹیٹمنٹ سے ہی واضح ہو گئی. لیکن وہ کہتے ہیں نا کہ پاکستان میں اس وقت کوئی سر پیر ہی نہیں ہے کسی کا، کوئی کسی کو پوچھنے والا نہیں ہے، بڑے سے بڑا آپ الزام لگا دیں آرام سے لوگ شام کو سکون کی نیند سو جاتے ہیں، الزام لگانے والے بھی، الزام جن پہ لگایا جاتا ہے وہ بھی، اور جو سننے والے ہیں وہ بھی. بے حسی کی انتہا ہو چکی ہے پاکستان،
بے حسی کی انتہا ہو چکی ہے. جناب فیاض فیضان صاحب آپ کو بہت شکریہ. اٹ واز ویری فنی اسٹیٹمنٹ جو انہوں نے کہا ہے کہ میرا منہ مت کھلواؤ کہ تم کس کی پیداوار ہو. بھائی آپ ہی نے اس میں بھی رشوت دینے والا اور رشوت لینے والا دونوں جہنمی ہیں، جنہوں نے فارم 47 میں تبدل کروایا تھا اور جنہوں نے کیا تھا دے آر ایکولی ریسپانسبل. تو پھر میرا خیال ہے سزا تو دونوں کے لیے ایک جیسی ہوگی. فیضان صاحب بہت شکریہ فار بینگ ود اس.
تھینک
یو. ہم اپنے تمام لسنرس جو ویو کرتے ہیں آپ سے ریکویسٹ کرتے ہیں کہ پروگرام کو سبسکرائب بھی کیجیے گا اور آپ اپنے کوشچنس بھی ضرور کیجیے گا. وی ڈیفینیٹلی، مجھے کسی نے ایک انٹرویو میں اس نے کچھ لکھا تھا تو میں نے کہا دیکھیے بعض جگہوں پہ جب کوئی بات کر رہا ہوتا ہے خاص طور پہ جو پالیٹیشینز ہیں تو وی نو فرام ویئر دے آر کمنگ بٹ وی آر ناٹ دا انویسٹیگیٹرس. ہم ان کی خبروں کو سامنے رکھتے ہوئے آپ تک پہنچانا، اس کو انالائز کروانا ہماری ڈیوٹی ہے. مگر پاکستان میں اگر آج ایک کوئی کنوکٹ کو کسی پہ ایلیگیشن لگتے ہیں کل وہ ایلیگیشن صاف ہو جاتے ہیں. اب بتائیے ہم کیا کر سکتے ہیں، اور جب ایلیگیشن کلیئر ہو گئے تو پھر ہم ایتھیکلی اور لیگلی ان کو کرمنلز نہیں کہہ سکتے. قانون کی زبان یہ تو پھر آپ کو آئین میں تبدیلی کر کے اپنے قوانین کو بدلنا ہوگا، جس میں آپ ویورز کین پلے این امپورٹنٹ رول. فیضان صاحب ایک بار پھر سے بہت شکریہ، انشاءاللہ آپ سے دوبارہ ملاقات ہوگی. نیکسٹ ملاقات تک اللہ حافظ. اسٹے ٹیونڈ پلیز.
یو آر لسننگ ٹو WTOR 770 AM یونگ ٹاؤن ٹورانٹو.
یوں ہی چلا چل رہی، یوں ہی چلا چل رہی پلاننگ فار ویکیشن.
ہوائی ٹکٹ کی قیمتیں تو آسمان کو چھو رہی ہیں.
ارے میرے لیے کوئی ڈیل تو دیکھو.
اور مشین کے بجائے ریپرزینٹیٹو سے بات کریں.
ہے نا ایئر ونگ ٹریول، ہول سیل ریٹ، پاکستان، انڈیا اور مڈل ایسٹ، ایوری ویئر ویئر یو وانٹ ٹو ٹریول.
ایکسلنٹ
پرسنلائزڈ ٹریول سولوشنز، افورڈیبل، ایزی اینڈ ڈسکاؤنٹڈ ایئر فیئرز.
Airwing Travel and Tours 905-272-2300
ان سب کاموں کے لیے تو مجھے بیک ہوم ہی جانا پڑے گا.
کون سے کام؟
وہی بیٹی کی شادی سر پر ہے اور جیولری کا خاص کام ابھی تک نہیں ہوا.
بس اتنی چھوٹی سی بات، آپ پائل جیولرز پہ جاؤ نا.
مگر مجھے چاہیے 22 کیرٹ کی کسٹم برائڈل جیولری، ہیرے کی انگوٹھی، چوڑیاں، بالیاں، کڑے، وہ بھی لیٹسٹ ڈیزائن کے اور امپورٹڈ مٹیریل میں.
ہاں ہاں پائل جیولرز پہ سب قسم کی جیولری ہے اور وہ اسپیشلائز کرتے ہیں ان سب میں ہی، دبئی، سنگاپور، انڈیا، پاکستان اور یہاں کی تمام لیٹسٹ جیولری.
مجھے ان کا ایڈریس بتاؤ، میں آج ہی یہ کام جا کے کرواتی ہوں.
پائل جیولرز کی گرینڈ اوپننگ ہونے جا رہی ہے 11 مئی کو ایٹ 11 AM 2720 نارتھ پارک ڈرائیو یونٹ 42 برامٹن، یا کال کریں 905-790-7879.
چاندنی بینکویٹ ہال،
انٹیلیجنٹ چوائس لوکیشنز، ساؤنڈ سسٹم انوویشنز، چاندنی بینکویٹ ہال.
30 years of hospitality experience, corporate event, exhibition, expo or any celebration.
سارے پیکج کا نام چاندنی بینکویٹ ہال، آج ہی کال کیجیے 437-218-8734 چاندنی halls.ca.
770 AM دی نشریات سنن تے حالات حاضرہ تو با خبر رہن دے واسطے نیوز انفارمیشن انالیسس الیکٹرک گڈیاں دے وچ ای آواز آفیشل ایپ یا ساڈی ویب سائٹ eawaz.com لوکل نمبر
6478724900
اپنی کمیونٹی دا سب تو بڑا ودیا کوالٹی والا تے سب تو پرانا سوڈی فرنیچر ہر گھر دی پہچان بن چکی ہے
او پھر بنے بھی کیوں نہ کیونکہ بیڈ روم سیٹ سوفا سیٹ میٹریسز ڈائننگ ٹیبل ڈیکوریٹو آئٹمز گل کی جی سارے گھر دا فرنیچر ودیا کوالٹی تے ڈسکاؤنٹڈ پرائس تے مل جاندا سوڈی فرنیچر تو 3 سال لئی نو بیاج
142 کینیڈی روڈ برامٹن 9058747171
شاپرز ہو جائیے تیار لیزا کاسمیٹکس پھر سے لے کے آ رہے ہیں بڑے برانڈز کی بڑی سیونگز اور بگ سیل خاص آپ کے لیے
جی ہاں ورلڈ فیمس برانڈ کے پرفیومز کاسمیٹکس اینڈ اسکن کیئر ہیلتھ اینڈ بیوٹی پروڈکٹس
80% تک کی سیونگز آن یور فیورٹ برانڈز
بس آپ کو آنا ہے 135 کامرس ویلی ڈرائیو ایسٹ مارکم
دھیان رہے سیل تو صرف April 20th سے May 12th تک ہی ہے فرائیڈے سیٹرڈے سنڈے اور منڈے وزٹ لیزاز کاسمیٹکس ڈاٹ کام
کیا آپ کے گھر اور آٹو انشورنس کی رینول ہو رہی ہے کیا آپ درست انشورنس کوریج کے لیے اچھی قیمت کی تلاش میں ہیں تو پھر آپ کو آل اسٹے ایجنٹ ایجنسی کے راجہ مدثر کو 6472903773 پر کال کرنی چاہیے آج ہی کال کریں اور آپ دو کاروں اور ایک گھر کی انشورنس کراتے وقت تقریباً $1,775 کی بچت کر سکتے ہیں راجہ مدثر 6472903773 آل اسٹیٹ کے ساتھ آپ محفوظ ہاتھوں میں ہیں ٹرمز اینڈ کنڈیشن اپلائی
ٹریکنگ والے ویرو دھیان نال سنو ٹرک جدہ دا بھی چلاونے ہو مینوئل جا آٹومیٹک کوئک ٹرک لیوب چیتے آہی نہ رکھیو ٹرک دی بڑھیا سروس لئی کوئک ٹرک لیوب لو جی تیجی لوکیشن بھی کھولتی ہے ایگزٹ 579 فرام ہائی وے 401 ان ناپنی آہو جی کوئی اپوائنٹمنٹ نہیں ڈرائیو تھرو فیسلٹی ایگزٹ 579 فرام ہائی وے 401 ان ناپنی کوئک ٹرک لیوب دا ون سٹاپ شاپ 519-622-0660 یا کوئک ٹرک لیوب .com QTL بیکاز وی کیئر
ਸਾਡੇ ਕੋਲ ਯੋਜਨਾ ਹੈ ਜੋ ਕਿ ਓਨਟੇਰੀਓ ਨੂੰ ਜੋੜ ਰਹੀ ਹੈ ਰੋਜ਼ਾਨਾ ਆਵਾਜਾਈ ਨੂੰ ਘਟਾਉਣ ਲਈ ਨਵੀਆਂ ਸੜਕਾਂ ਤੇ ਹਾਈਵੇਜ਼ ਦਾ ਨਿਰਮਾਣ ਅਤੇ ਵੱਧ ਰਹੇ ਇਲਾਕਿਆਂ ਨੂੰ ਜੋੜਨ ਲਈ ਪਬਲਿਕ ਟ੍ਰਾਂਸਿਟ ਦਾ ਵਿਸਥਾਰ ਇਹ ਸਭ ਇਸ ਲਈ ਤਾਂ ਜੋ ਤੁਸੀਂ ਤੇਜ਼ੀ ਨਾਲ ਸੁਰੱਖਿਅਤ ਅਤੇ ਆਸਾਨੀ ਨਾਲ ਆਉਣ ਜਾਣ ਕਰ ਸਕੋ ontario.ca/builds ਤੇ ਜਾ ਕੇ ਹੋਰ ਜਾਣੋ ਇਸ ਦੀ ਅਦਾਇਗੀ ਓਨਟੇਰੀਓ ਸਰਕਾਰ ਵੱਲੋਂ ਕੀਤੀ ਗਈ ਹੈ
ایک بڑی امپورٹنٹ نیوز آپ کے ساتھ شیئر کرنا چاہ رہی ہوں یہ ایف بی آئی امریکن جو فیڈرل بیورو ہے انہوں نے پاکستان کے ایک ہائی پروفائل ایف آئی اے کا ہائی پروفائل ایک ایجنٹ ہے کامران فریدی ان کا نام ہے اس نے امریکہ میں اپنی قید کی سزا کاٹی ہے تقریباً 4 سال اب 4 سال کے بعد امریکہ نے ان کی جو سٹیزن شپ ہے اس کو ریووک کیا اور انہوں نے کہا ہے کہ اس کو ہم ڈپورٹ کریں گے فلوریڈا کی جیل میں ہے انہوں نے کہا جیل سے رہائی کے بعد ان کو ہم ڈپورٹ کریں گے ول سینڈ ہم ٹو پاکستان کراچی پہنچنے پر ایف بی آئی کے سابق ہائی پروفائل ایجنٹ کامران فریدی کو گرفتار کرنے کی تیاریاں آج کل کی جا رہی ہیں بقول امریکہ یہ ایف بی آئی جو ہے فیڈرل انویسٹیگیشن بیورو اس کے یہ سابق ہائی پروفائل ایجنٹ ہے انسدادی دہشت گردی کے محکمے نے کامران فریدی کے خلاف اخبار برائے تاوان مسلح حملوں اور دیگر الزامات کے تحت تفتیش کی تھی کامران فریدی کے خلاف مقدمات کی تفصیلات اس وقت پاکستان جمع کی جا رہی ہیں سابق ہائی پروفائل ایجنٹ کو قید کی سزا کاٹنے کے تقریباً 4 سال بعد امریکی ریاست فلوریڈا کی جیل سے گزشتہ روز رہا کر دیا گیا ہے اور 9 دسمبر 2022 کو کامران فریدی کو انٹر اسٹیٹ کامرس کو دھمکیاں دی اس نے امریکہ میں 2022 میں انٹر اسٹیٹ کامرس کو دھمکیاں دی ایف پی آئی آفیسر کو ڈرایا دھمکایا انصاف کی راہ میں رکاوٹ بنے جس کے جرم میں ان کو 84 مہینے کی سزا دی گئی تھی بعد میں 18 مارچ 2024 کو نیو یارک کے وفاقی وج جو جج ہیں انہوں نے پاکستانی نژاد ایف بی آئی ایجنٹ کی سزا کو 84 مہینے سے کم کر کے 72 مہینے تک کر دیا تھا. اور ابھی چند شرائط کی بنیاد پر امریکہ کی جیل سے رہائی ملی ہے اور ان سے امریکہ کی شہریت چھین لی گئی ہے اور ان کو مستقل طور پر امریکہ چھوڑنے کا کہا جا رہا ہے. ان کی ایج 60 ایئرز ہے اور پیپلز اسٹوڈنٹس فیڈریشن پی ایس ایف سے وابستہ رہ چکے ہیں. پی ایس ایف رہنما نجیب احمد کے بہت قریب تھے. ہماری بلکہ کوشش ہے کہ نجیب احمد سے شاید ہماری ملاقات اور بات بھی ہو. ان کو قتل کر دیا گیا تھا, نجیب احمد کو قتل کر دیا گیا تھا. آئی بلیو 1990 میں ان کو قتل کیا گیا تھا. لندن کی نیوز میگزین مڈل ایسٹ نے کامران فریدی کو کراچی سٹریٹ ٹھیسلر یعنی دھوکے دینے والا قرار دیا تھا. 1991 میں انہوں نے امریکہ منتقل, 1991 میں امریکہ منتقل ہوئے تھے. اگلے 4 سالوں میں انہوں نے امریکی ریاست جارجیا کے شہر اٹلانٹا میں ایک گیس اسٹیشن خرید لیا تھا. وہاں ان کی ملاقات ایف بی آئی ایجنٹ سے ہوئی جو کامران کی اردو, پنجابی, ہندی اور ہسپانوی زبان کی گرفت دیکھ کر متاثر ہوئے. 1996 میں کامران فریدی کا مخبر اور ایجنٹ کے طور پر ایف بی آئی میں بھرتی کر دیا گیا. مڈل ایسٹ کی رپورٹ میں اب ان کو ایف بی آئی نے بھرتی کر لیا. بھرتی تو ہو گئے کیونکہ ان کو ہر زبان پہ عبور تھا. پھر انہوں نے ایف بی آئی کے جو لوگ تھے ان کو دھمکیاں دینی شروع کر دی. ٹھیک ہے, کہتے ہیں انہوں نے شام کا دورہ بھی کیا تھا, خانہ جنگی عروج پر تھی. انہوں نے وہاں یتیم خانے کی تعمیر کے حوالے سے بھی بات کی تھی. 2018 میں کراچی سے تعلق رکھنے والے تاجر جابر موتی والا کی لندن میں گرفتاری میں اہم کردار ادا کرنے کے بعد کرامر فریدی کا سٹریٹ ہیسلر کے نام سے ایف پی آئی ایجنٹ بننے کا سفر ابھی جلد ختم ہوا تھا. کامران نے جابر موتی والا کی غیر قانونی سرگرمیوں کو آشکار کرنے کے لیے روسی مافیا آپریٹو کے طور پر سازش رچی, اور تاہم کامران فریدی اور ان کے ایف پی آئی سرپرستوں کے درمیان اس وقت دراڑ پیدا ہو گئی جب کامران نے جابر موتی والا کے خلاف ثبوتوں میں ایف پی آئی کی ہیرا پھیری کو بے نقاب کرنے کی کوشش کی. یعنی انہی لوگوں جن کے انڈر وہ کام کر رہے تھے ان کی کوئی چیز میں انہوں نے ڈفرنس دیکھا, وہاں سے ان میں دراڑ پیدا ہوئی. پھر انہوں نے جو ایف پی آئی کے جو سینئرز تھے ان کو ڈرایا اور دھمکایا. اس کے بعد جناب کامران فریدی کو 2023 میں گرفتار کر لیا گیا. جابر موتی والا کے حق میں گواہی دینے کے ارادے سے ان کے وکلا سے بات چیت کر رہے تھے کیونکہ انہوں نے محسوس کیا تھا کہ ایف بی آئی نے جو فیکٹس تھے ان کو تبدیل کیا تھا. اس چکر میں انہوں نے پہلے تو ایف بی آئی کے جو ان کے سینئرز تھے یا ساتھی تھے ان کو دھمکایا کہ تم نے یہ غلط کیا ہے, تم یہ چینج کر رہے ہو, تم اس کو ٹیمپر کر رہے ہو ریزلٹ ان چیزوں کو. بہرحال الٹیمیٹلی ان کو اریسٹ کیا گیا. اریسٹ کرنے کے بعد ان کو امریکہ بھیج دیا گیا. ناؤ 4 سال 84 مہینے سے سزا کم کرو کہ 72 مہینے. اب کنڈیشنز پہ کل ریلیز کر دیا گیا تھا. اب ان سے شہریت واپس لے کے انہوں نے کہا ہے کہ یو ہیو ٹو گو بیک ٹو پاکستان.
تمہارا کام پورا ہو گیا.
جابر موتی والا کے ساتھ جو کرنا تھا وہ کر لیا. دے یوز پیپل فار کپل آف پرپزز اینڈ دین دے لیٹ دیم گو. میں نے آج آپ کے ساتھ ایک اور رپورٹ بھی شیئر کرنی ہے کہ آج کل چاہے وہ کینیڈا کی یونیورسٹیز ہوں چاہے وہ امریکہ کی یونیورسٹیز ہوں, اسٹرائکس ہو رہی ہیں. اور یہ تمام کی تمام اسٹرائکس جو ہیں وہ کہا جاتا ہے کہ نہ صرف اس میں عربز ہیں بلکہ عربز کم ہیں اس میں, زیادہ تر لوگ کینیڈین امریکنز ہیں یعنی ویسٹرن لوگ ہیں یا نیٹوز بھی اس میں شامل ہیں. اس سے پہلے بھی بہت ساری تحریکیں ہوئی ہیں, تھوڑا سا ذکر کریں گے اس کا. آئیے گیت کی طرف چلتے ہیں. گیت کون سا؟ نہیں ماجد بھائی, گیت سے پہلے نیوز امپورٹنٹ ہے. دیکھیے صاحب, جو ایک کہاوت آپ نے سنی ہوگی 99 چور کی اور ایک سادھ کی, دس از ویری اسٹرینج سسٹم. اٹس گو کہ کینیڈا کا سسٹم بہت خوبصورت سسٹم ہے. کینیڈا میں آپ امیجن کیجئے گا کہ برائی, پیسے کی کمی بہت سی غلط چیزوں کی طرف لے کے چلتی ہے. پیسے کی کمی چوری کی طرف راغب کرتی ہے, پیسے کی کمی ینگ بچوں کو گاڑیاں چوری کرنے کی طرف لے کے چلی. مگر آج کی ایک جو تفتیش کے بعد جو ریزلٹس ہمارے سامنے آئے ہیں کہ یہاں پر ہیومن ٹریفکنگ ہو رہی تھی. ہیومن ٹریفکنگ میں وہ لوگ جن کو پیسے کی ضرورت ہے یا ینگ بچوں کو بعض چیزوں میں کا عادی کرنے کے بعد ان کو غلط سمت پہ لے کے جانا, شاید کسی ایک ینگ بچہ یا بچی کی مخبری کے اوپر انویسٹیگیشن کے نتیجے میں ایک بہت بڑے نمبر کا پتہ لگا ہے جو کیا کرتے تھے. سنیے,
Ontario Provincial Police ne kaha hai ki 64 suspects they have arrested facing 348 charges in connection with a series of child sexual exploitation investigation. Bahut badi investigation hai ye. 129 different investigators jo hai isme kaam kar rahe hain according to the province. 34 child jo bacche hain wahan par were identified aur uske sath sath uske upar 30 aur jo hai children were safeguarded, mean ko safe jagah pe leke gaye hain yahan par. 600 digital devices were seized and itna bada group isse pehle kabhi bhi inhone giraftar nahi kiye the. Naam to inhone bataya nahi hai ki kaun hai ye, magar this is a very big plot that OPP has recovered.
Bahut shukriya.
Acha ab ye ek aur batau aapko, अभी थोड़ी देर पहले आप कस्टमर सेटिस्फैक्शन और बात कर रही थी कि भाई लोगों को बड़ा सेटिस्फाई होना चाहिए. कस्टमर सेटिस्फैक्शन में जेडी पावर जो एक अमेरिका की बहुत बड़ी कंपनी है एंड दे डू द सर्विस एंड थिंग्स लाइक दैट. अकॉर्डिंग टू जेडी पावर उन्होंने सर्वे किया और 11 नॉर्थ अमेरिकन 11 एयरलाइंस का लोगों से पूछा एंड थाउजेंड्स ऑफ पीपल वर इन्वॉल्व इन दिस क्वेश्चनेयर कि भाई आप बताइए कि ये जो कस्टमर सेटिस्फैक्शन है वहां पर ये एयरलाइंस कहां उतरती हैं अकॉर्डिंग टू देम. मींस के चाहे वो बिजनेस क्लास हो या प्रीमियम इकोनॉमी क्लास हो ये एयरलाइंस से पूछा गया मगर उन्होंने सिर्फ 11 चुनी थी. 11 peers of North American Airlines. हमारी भी एयरलाइंस थी साहब वहां पर. हमारी एयरलाइन में वेस्ट जेट केम इन द फिफ्थ 11 में से पांचवें नंबर पे आई है. और आप क्या गेस कर सकते हैं कि एयर कैनेडा कहां आई होगी. तो भाई आप कितने सेटिस्फाइड हैं उनकी कस्टमर सर्विस से और उनके रवैये से. एयर कैनेडा केम 9th, बहुत डिस्ग्रेस की बात है. 9th आई है एयर कैनेडा इज द लार्जेस्ट कैनेडियन एयरलाइन क्राउन कॉरपोरेशन एंड इट इज इट केम 9th आउट ऑफ 11 नॉर्थ अमेरिका की. और ये वो नहीं है कि छोटी मोटी एयरलाइंस को नहीं लिया जो रीजनेबल बड़ी एयरलाइंस है उन एयरलाइंस के बारे में उन्होंने बताया कि आपकी रैंकिंग इज 9th आउट ऑफ 11 सेकंड फ्रॉम द बॉटम समझ लेना एंड दैट इज एम्बैरसिंग. ये कहना पता नहीं कब सही होगी सब वो कुछ ना कुछ उनके साथ चलता ही रहता है. आपको दो साल पहले की पता होगा कि अभी भी आज भी आप चले जाएं वहां पर तो आपको बहुत सारा सामान मिलेगा लॉस्ट एंड फाउंड में और उसका कोई रखवाला ही नहीं है. ये तो थी हमारी आप ये पोल. एक और पोल अभी आप जो अरफा जी बात कर यहां पर जो इनकैम्पमेंट्स हो रही है इनकैम्पमेंट्स जो है एक न्यू पोल बाय लेजर उन्होंने 31% दैट सपोर्ट द इनकैम्पमेंट्स. ये पहला सर्वे इनकैम्पमेंट्स जो है इनकैम्पमेंट्स आपको पता है ना कि यूनिवर्सिटी में यहां पर भी दो तीन यूनिवर्सिटीज में जो है लोगों ने अपने टेंट डाल के कैंप डाल के वहां पर बैठे हुए प्रोटेस्ट कर रहे हैं अगेंस्ट द वॉर इन इसराइल एंड फलस्तीन की जो वॉर है उसके मुताबिक.
आज भी यूनिवर्सिटी ऑफ टोरंटो ने पुलिस को कॉल किया हुआ था.
एग्जैक्टली तो वो 31% इनिशियल वॉज 31% दैट दे सपोर्ट द इनकैम्पमेंट्स वाइल 48% against demonstration. One in five said they don't know. McGill University has already condemned the protest and unke apne campus mein unhone allow nahi kiya. While the university and the Quebec government have asked the police to step in but the law enforcement jo hai unhone abhi decide nahi kiya ki kya unko ये कार्रवाई करनी चाहिए या नहीं करनी चाहिए. तो दे सो फार वहां की पुलिस जो है वो पीछे हटी हुई है मगर इवेंचुअली इन पे इतना प्रेशर पड़ेगा कि दे हैव टू डू इट। बॉटम लाइन लेजर रिपोर्ट के मुताबिक 44% आर दे थिंक दैट एनकैंपमेंट शुड बी डिसमेंटल्ड, उनकी मतलब उखाड़ के फेंक दे उनके जितने भी टेंट्स लगे हुए वहां पर, बिकॉज ऑफ कैंपस सेफ्टी। स्टूडेंट समझते हैं कि इनकी काफी सेफ्टी की में फर्क पड़ रहा है इसकी वजह से। 33% अग्रीड दैट दे शुड बी वहां पर रिमूव फ्रॉम देयर। और आपको पता है कि यूनाइटेड स्टेट्स में UCLA एंड कोलंबिया की यूनिवर्सिटीज जो है वहां पर बड़े बहुत बड़े इनकैंपमेंट्स हैं एंड रोजाना रात को वहां पर झड़पें होती हैं बिटवीन द स्टूडेंट्स एंड लोकल पुलिस देयर इन स्टेट्स।
बहुत शुक्रिया माजी भाई। एक गीत की तरफ लेकर चलते हैं, ब्लैक लाइव्स मैटर्स। मैं आज जब ये यूनिवर्सिटीज की स्ट्राइक्स की बात हो रही है आज कनाडा में और हमारी गवर्नमेंट के जो अराकीन है, याद रखिएगा कि जो चंद लोगों के चंद चीजों के अगेंस्ट बोलेगा उसको जमीन से उठाने की हर मुमकिन कोशिश की जाएगी, यही आमराना निजाम है मगर हमारा ब्रेन वॉश हुआ हुआ है। अमेरिका की जामियात में ये जो मामला है ये आज से नहीं है, हार्वर्ड यूनिवर्सिटी में सबसे पहली जो ये एहतजाज हुआ था ना 1760s में ये एहतजाज हुआ था और वो ये था कि स्टूडेंट्स को ना मक्खन जो दिया जाता था वो खराब मक्खन दिया गया था जिसके ऊपर उन्होंने वो एहतजाज किया था। इसके बाद एक और एहतजाज आया था अमेरिका में जिसमें अफ्रीका में जो गोरे और काले का फर्क था वो भी स्टूडेंट्स ने शुरू किया था, बड़ा शदीद एहतजाज किया था। इसके अलावा अमेरिका में ही एक और है शहरी हकूक के लिए 1960 में, और 1960 में ये यहां से शुरू हुआ था, उसके बाद 1960 से आगे बढ़ता हुआ वियतनाम की जंग की तरफ तक गया था। ये अमेरिका की सुप्रीम कोर्ट ने ना 1954 में ब्राउन बनाम बोर्ड ऑफ एजुकेशन के नाम से एक मारूफ मुकदमे में तालीमी इदारों में नस्ली बुनियादों पर यानी सेग्रीगेट कर दिया था, काले एक तरफ गोरे एक तरफ।
अफजी यहां पर इवन इन अर्ली 70s कालों को जो है बस में पीछे जगह मिलती थी, दो रोज ऑफ सीट या तीन रोज ऑफ सीट वो ब्लैक्स जो वो वहीं से जाके पीछे बैठा करते थे, आगे उनको आने की
इजाजत, ठीक है।
जितने भी गोल्फ क्लब्स थे,
लॉ ऑफ सेग्रीगेशन था,
जितनी भी गोल्फ की जो मेंबरशिप है वो चाहे वो जितना भी मशहूर काला हो, एक मशहूर स्टोरी उस पर आई थी कि वो गोलकीपर ऑफ बफलो सेबर्स बड़ा मशहूर गोलकीपर था, ही वॉज ब्लैक, ही वॉजंट अलाउड टू बी मेंबर, ओनली व्हाइट पीपल कैन प्ले
एग्जैक्टली।
और इसकी तरह बेइंतहा चीजें थी
तो बिल्कुल ये सेग्रीगेशन का जो लॉ था इसके अगेंस्ट भी एक एहतजाज हुआ। पहला एहतजाज मैंने हार्वर्ड का बताया जिसमें मक्खन का वो खराब मक्खन दिया गया था जिसपे एहतजाज किया था 54 में, जो एहतजाज आया था ये इसमें लॉ ऑफ सेग्रीगेशन यानी गोरे और काले को अलग रखने की बुनियाद पर जो ह्यूमन राइट्स के हवाले से था। फरवरी 1960 में नॉर्थ कैरोलिना की जो एग्रीकल्चर यूनिवर्सिटी में स्टूडेंट्स कैफेटेरिया में गोरे और काले इकट्ठे नहीं बैठ सकते थे, कारों को अलग होना पड़ता था, गोरों को अलग, काउंटर भी उनका अलग था। तो बहरहाल ये एक यूनिवर्सिटी से शुरू होता है, उसके बाद 50 यूनिवर्सिटियों तक ये एहतजाज पहुंच गया था। यहां पे उन्होंने शहरी हकूक की तहरीक में अहम किरदार अदा किया और 1964 में सिविल राइट्स एक्ट मंजूर हुआ जिसके बाद ये गोरे और काले की फर्क और तमीज जो था ये खत्म होता चला गया। वियतनाम की जंग में भी ये था कि दो हिस्से बने थे और एक हिस्से को अमेरिका ने सपोर्ट करना शुरू कर दिया था, इन्होंने अपनी फौजें भी भेजी थी वहां पे जिसके अगेंस्ट स्टूडेंट्स ने एहतजाज किया था। शुमाली वियतनाम पर कम्युनिस्ट का कंट्रोल था। 1954 में जनूबी वियतनाम के साथ इस जंग की जंग शुरू हुई। 1948 में चीन में कम्युनिस्ट हुकूमत, सदा से चीन के साथ प्रॉब्लम रही, अभी प्रॉब्लम चलती चली है, अमेरिका के खदशात थे, रिजर्वेशन थी, तो उन्होंने क्या किया था कि एशिया में कम्युनिज्म का रास्ता रोकने के लिए वियतनाम की जंग के बीच में छलांग लगा दी और अपनी फौजों को भी भेज दिया था, जिसमें फिर कोलंबिया यूनिवर्सिटी से, ये भी कोलंबिया यूनिवर्सिटी से शुरू हुआ था, अभी भी कोलंबिया की यूनिवर्सिटी ने बड़ा रोल प्ले किया है, अभी भी जो स्ट्राइक हुई है ना इसमें, और जब जितने इसकी आप हिस्ट्री देखते हैं कोलंबिया यूनिवर्सिटी ने हमेशा रोल प्ले किया। वियतनाम की जंग के में भी जो अमेरिका ने अपने आप को खुद को धकेला था कोलंबिया यूनिवर्सिटी ने से स्टार्ट हुआ था, और अभी जो पिछले हफ्ते जो एहतजाज ये दो हफ्ते पहले शुरू हुआ ये भी कोलंबिया यूनिवर्सिटी से, मगर पुलिस ने अमेरिका की पुलिस के राइट्स मेरा ख्याल उसको ज्यादा मिल गए हैं, उन्होंने इंतहाई टॉर्चर भी किया इन स्टूडेंट्स को। कोलंबिया और हार्वर्ड यूनिवर्सिटी के अलावा अमरीका की कई बड़ी और यूनिवर्सिटी के स्टूडेंट्स ने इस तहरीक में हिस्सा लिया और तशद्दुद का आंसर ऑफ कोर्स इसमें शामिल था। 1970 में ओहायो की जो कैंट स्टेट यूनिवर्सिटी वियतनाम की जंग में अमरीका के किरदार और उसे कंबोडिया तक बढ़ाने के खिलाफ एहतजाज में नेशनल गार्ड्स को तैनात किया गया, वो भी थोड़ा सा मतलब हो गया था कि 4 स्टूडेंट्स की उसमें डेथ भी हुई थी। तो एक अपार्थाइड एहतजाज था, मुझे वो समझ नहीं आया था। उसमें भी ये था कि अफ्रीका में इतनी इन्फ्लुएंस थी अमेरिका की कि वहां पे भी गोरे और काले का फिरकों का क्या तफरका था, ये भी फिर स्टूडेंट्स ने एहतजाज किया था। 1985 में आलमी सतह पर जनूबी अफ्रीका में अपार्थाइड के खिलाफ आवाजें जोर पकड़ी गई। अमरीका में कोलंबिया यूनिवर्सिटी ऑफ कैलिफोर्निया जैसे जो यूनिवर्सिटीज हैं हिस्सा लिया था। अब ये क्या था कि जनूबी अफ्रीका की नस्ल परस्ताना
साउथ अफ्रीका
साउथ नस्ल परस्ताना हुकूमत पर सियासी और मुआशी दबाव बढ़ाने में इसने रोल प्ले किया था, और 1990 में ये जो तफरका था ये फिर खत्म कर दिया गया था। तो साहब ये चीजें तो चलती रहती हैं। अभी रिसेंट मुजाहरे अगेन कोलंबिया यूनिवर्सिटी से शुरू हुए हैं, मगर देखिए साहब अगर टिकटॉक का भी मसला चल रहा है इसलिए क्योंकि सोशल मीडिया से खबर जो है वो पल भर में फैल जाती है।
60s की बात करें आरफा जी, वो जो वियतनाम का ऑफकोर्स, मगर बिग न्यूज इन 60s वॉज मार्टिन लूथर किंग।
अच्छा उसके बाद जॉर्ज फ्लॉयड का जिसको अमेरिका में मारा गया, वो तो 2 साल पहले की बात है,
मगर जो जगह दिलाई गई कालों को अमेरिका में
मार्टिन लूथर किंग
वॉज द किंग ऑफ दैट
उन्होंने बड़ा रोल प्ले किया उसमें। आइए साहब एक गीत की तरफ चलते हैं, उसके बाद आपने मेरे साथ शामिल रहना। स्टूडियो का नंबर नोट कर लीजिएगा 416-620-1778। नाउ इज द फन टाइम बट लेट्स गो फॉर द फर्स्ट सॉन्ग। पहला गीत जो मैं आपकी खिदमत में पेश करने लगी हूँ, बहुत खूबसूरत गीत हमने आपके लिए निकाला है। अरे कौन सा वाला गीत है
यार, इसको बंद कर दें तो ज्यादा बेहतर है जी।
पहला गीत को
पहला गीत है दिल चीज क्या है,
दिल चीज क्या है,
आशा भोसले जी की आवाज
जान लीजिए।
आशा भोसले जी की आवाज है समाप्त में ये दिल चीज क्या है ये
इंडियन फूड कॉरपोरेशन मैन्युफैक्चरिंग से लेकर डिस्ट्रीब्यूशन तक आपके और हमारे किचन की हर जरूरत। एथनिक स्टोर्स के अलावा लॉबलॉज, वॉलमार्ट, सोबीज, फ्रेशको, फूड बेसिक्स एंड मेट्रो, आपको आईटीएन की प्रोडक्ट्स पिक कीजिएगा। देसी मसाला जात के लिए अशोक का, देसी शान की प्रोडक्ट्स आईटीएन, मीनार की प्रोडक्ट्स लीजिएगा, पांच दरिया, डायमंड, बेहतरीन क्लासिक राइस। आईटीएन आपका अपना ब्रांड, आपके किचन की हर जरूरत पूरी करते हैं। कौन कहता है कि इंश्योरेंस कंपनियां वक्त पर क्लेम अदा नहीं करती? एक और मिसकंसेप्शन कि लाइफ, क्रिटिकल इलनेस, डिसेबिलिटी या फिर ट्रेवल इंश्योरेंस बहुत महंगी है। नहीं साहब, आप एक बार इंश्योर प्रो के फजल वदूद से बात कीजिएगा। 28 साल का अंडरराइटिंग का तजुर्बा है। लाइफ, क्रिटिकल इलनेस, डिसेबिलिटी, ट्रेवल इंश्योरेंस, हर इंश्योरेंस के मामले के लिए फजल वदूद ऑफ इंश्योर प्रो। 905-607-5000
अजीत सुनते हो?
अब कह भी दो।
कितनी दफा तो कह चुकी हूँ।
मगर कब?
अब कुछ कहना वहना नहीं है, बस लेके जाना पड़ेगा आपको हियर मैक्स हियरिंग सेंटर पर।
अल्टीमेट हियरिंग सॉल्यूशन, नो ऑब्लिगेशन, कॉम्प्लीमेंट्री हियरिंग टेस्ट।
हियर मैक्स हियरिंग सेंटर, कॉल शिराज, 416-792-8792।
रिंगिंग, बजिंग, हिसिंग, टाइम टू गेट योर हियरिंग चेक।
Buy one hearing aid, get one 15% off. 416-792-8792. Ultimate Hearing Solution, 416-792-8792.
कर्जे से निजात के लिए एक ही नाम, मोहम्मद सिद्दीक, ऑल द सॉल्यूशन, पुरसकून जिंदगी और क्रेडिटर्स की कॉल से छुटकारा।
मोहम्मद सिद्दीक ऑल डेट सॉल्यूशन, बैंकरप्सी, इंसॉल्वेंसी, कंसोलिडेशन करते हैं अप टू 80%। मोहम्मद सिद्दीक आपके लिए काम करते हैं। पुरसकून जिंदगी, अच्छी सेहत और लंबी उम्र की जामिन। अपनी जिंदगी को पुरसकून करने के लिए, कर्जों से पाक करने के लिए राबिता कीजिए मोहम्मद सिद्दीक, 416-671-0577।
कहीं मॉर्गेज नहीं मिल रही, झटपट मॉर्गेज दिला के सारी मुश्किल कर देंगे आसान। 11 साल से ज्यादा तजुर्बा और एक भरोसामंद नाम। हर किस्म की रेजिडेंशियल या कमर्शियल मॉर्गेज के लिए मॉर्गेज अलायंस की जैस्मिन परमार से राब्ता करें। रीफाइनेंसिंग ऑप्शंस, रिन्यूअल ऑप्शंस, मॉर्गेज डिफिकल्टीज, डाउन पेमेंट इश्यूज, सेल्फ एम्प्लॉयड, प्राइवेट फंड्स, सेकेंड मॉर्गेज के लिए कॉन्टेक्ट करें मोस्ट ट्रस्टवर्दी जैस्मिन परमार से। नंबर टू कॉल 6479235659, 6479235659। लाइसेंस नंबर 10530।
टेली टाइम इलेक्ट्रॉनिक्स, LEDs और होम अप्लायंसेस की हॉटेस्ट और ब्रांडेड रेंज के साथ 0% फाइनेंस गारंटी और लोएस्ट प्राइसेस और फ्री डिलीवरी इन GTA। तो इंतजार कैसा, अभी विजिट करें टेली टाइम ब्रैम्पटन, 280 रदरफोर्ड रोड या स्प्रिंगडेल स्क्वायर शॉपिंग सेंटर या इटोबिको, 1770 एल्बियन रोड या 9909 मार्कम रोड। मजीद तफसीलात के लिए कॉल करें 905-455-1666। टेली टाइम इलेक्ट्रॉनिक्स।
चलो जी, अब आपको एक गाना सुनाती हूँ मैं। स्टूडियो का नंबर नोट कर लें, इसके बाद फिर हमारा फंटूश का टाइम होगा। गाना इश्क है और बड़ी म्यूजिकल फिल्म है जिसका ये गीत मैं आपकी खिदमत पेश कर रही हूँ। बुनियादी तौर पे म्यूजिकल फिल्म दो लवर्स के दरमियान में, अगर गाना सुनने के बाद इंसान से पहले मोहब्बत हुआ करती थी, आदमी भी इंसान, औरत भी इंसान, इंसान इंसान अपनी ख्वाहिशात के मुताबिक चलता है। आपने उसको कहा बैठ जाओ, अब वो मशीन होगी या रोबोट होगा, बैठ जाओ, सिट डाउन, स्टैंड अप, वॉक विल स्टार्ट वॉक। अब ये गाना आगे आगे जिंदगी ऐसे ही है कि पहले लोगों की डायरेक्ट इंटरेक्शन से मोहब्बत हुआ करती थी, अब लोगों को मोहब्बत होती है इंटरनेट के थ्रू, लोगों से शादियां इंटरनेट के थ्रू होती हैं। सात समंदर पार लड़की को नहीं देखा, लड़के को नहीं देखा, पता नहीं शादी करने के लिए कैसे तैयार हो जाते हैं। और फिर ख्वाहिश देखें कि मेरा दिल करता है मैं कहूं तुम आओ तो वो आ जाए, मैं कहूं तुम बैठो तो वो बैठ जाए, मैं कहूं तुम खड़े हो जाओ तो वो खड़ा हो जाए। लेकिन जी गाना सुने, ये है
हजारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले।
अगला
निकले, बहुत निकले मेरे अरमां, پھر بھی کم نکلے
پھر بھی کم نکلے چلیے ٹھیک ہے. وہ کہتے ہیں مگر یہ جو گیت ہے اس میں دا لو از پیور انوسینٹ پائس اینڈ یہ بچوں والا محبت ہے, جو پائس لو ہوتا ہے دیٹ از بچوں والی محبت ہوا کرتی ہے. بہرحال اللہ کرے کہ جو لوگ اس گیت کو سن رہے ہیں انجوائے کر رہے ہیں. آئی ہوپ یو لائک دس سانگ. انجوائے.
You are listening to WTOR 770 AM, Youngstown, Toronto. यूं ही चला चल रही यूं ही चला चल रही प्लानिंग फॉर वेकेशन।
हवाई टिकट की कीमतें तो आसमान को छू रही हैं।
अरे मेरे लिए कोई डील तो देखो।
और मशीन के बजाय रिप्रेजेंटेटिव से बात करें।
है ना एयरविंग ट्रेवल होलसेल रेट पाकिस्तान इंडिया और मिडल ईस्ट एवरीवेयर वेयर यू वांट टू ट्रेवल।
एक्सीलेंट एक्सीलेंट
पर्सनलाइज्ड ट्रेवल सॉल्यूशंस अफोर्डेबल इजी एंड डिस्काउंटेड एयरफेयर्स।
Airwing Travel and Tours 905-272-2300
इन सब कामों के लिए तो मुझे बैक होम ही जाना पड़ेगा।
कौन से काम?
वही बेटी की शादी सर पर है और ज्वेलरी का खास काम अभी तक नहीं हुआ।
बस इतनी छोटी सी बात, आप पायल ज्वेलर्स पे जाओ ना।
मगर मुझे चाहिए 22 कैरेट की कस्टम ब्राइडल ज्वेलरी, हीरे की अंगूठी, चूड़ियाँ, बालियाँ, कड़े, वो भी लेटेस्ट डिजाइन के और इम्पोर्टेड मटेरियल में।
हाँ हाँ, पायल ज्वेलर्स पे सब किस्म की ज्वेलरी है और वो स्पेशलाइज करते हैं इन सब में ही, दुबई, सिंगापुर, इंडिया, पाकिस्तान और यहाँ की तमाम लेटेस्ट ज्वेलरी।
मुझे उनका एड्रेस बताओ, मैं आज ही ये काम जाके करवाती हूँ।
पायल ज्वेलर्स की ग्रैंड ओपनिंग होने जा रही है 11th मई को एट 11 AM 2720 नॉर्थ पार्क ड्राइव यूनिट 42 ब्रैम्पटन, या कॉल करें 905-790-7879।
चांदनी बैंक्वेट हॉल,
इंटेलिजेंट चॉइस लोकेशंस, साउंड सिस्टम इनोवेशंस, चांदनी बैंक्वेट हॉल।
30 years of hospitality experience, corporate event, exhibition, expo or any celebration.
Sare package ka naam, Chandni Banquet Hall. Aaj hi call kijiye 437-218-8734.